ऑल स्टेट पिकरिंग एजेंसी के राजा बाशफ
6477293773 6477293773 770 AM दी नशियात सुनने ते हालात ते हाजरा तो बा खबर रहन दे वास्ते न्यूज़ इंफॉर्मेशन एनालिसिस इलेक्ट्रिक गड्डियां दे विच ई आवाज ऑफिशियल ऐप या साडी वेबसाइट ई आवाज.com लोकल नंबर
پورے سال کی جو بہترین راتیں ہیں ان میں داخل ہونے جا رہے ہیں. یہ عشرہ بڑا مبارک عشرہ ہے, بڑا بابرکت عشرہ ہے. ابھی تک اگر پورے رمضان میں جو گزر چکا ہے ہم بہت زیادہ محنت نہیں بھی کر سکے, تو اب وہ وقت ہے کہ ہم خوب پورا زور لگا دیں, کیونکہ اب رمضان جا رہا ہے. جس کی ان 20 دنوں میں رفتار تھوڑی سلو رہی, یہ اب راتیں اللہ تعالیٰ نے دے کے اس امت کے اوپر اتنا بڑا احسان کیا کہ جو اپنی بخشش نہیں کروا سکا ابھی تک اس کے پاس بھی چانس ہے, جو ابھی تک بہت محنت نہیں کر سکا اس کے پاس بھی چانس ہے, جو نیکیوں میں آگے نہیں بڑھ سکا اس کے پاس بھی چانس ہے. اس لیے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو قیام اللیل کرے لیلۃ القدر میں, من قام لیلۃ القدر ایمانا و احتسابا غفر له ما تقدم من ذنبه, جس نے لیلۃ القدر میں قیام کر لیا ثواب کی نیت سے اور ایمان کے ساتھ, اس کے پچھلے سارے گناہ اللہ تعالیٰ معاف فرما دے گا. لہذا ابھی بھی چانس ہے, اور یہ قیمتی راتیں ہیں. ان قیمتی راتوں کے لیے خاص طور پہ ہم تیاری کریں گے ان راتوں میں جاگنے کی. اس کے لیے اپنے دن کو بہتر کریں گے. دن کو بہتر کیسے کرنا ہے کہ اپنے آپ کو اتنا نہ تھکا دیں کہ رات کو جاگنا مشکل ہو جائے. دن کے وقت تھوڑا آرام کر لیجئے تاکہ رات میں جاگنا آسان ہو جائے, کیونکہ دن کے وقت اگر آپ تھوڑا سا سو جاتے ہیں تو اسے رات میں ویسے بھی اس طرح سے نیند جلدی نہیں آتی. تو ان کو قیمتی راتیں سمجھے کہ یہ میرے پاس اب ایک چانس ہے, اور یہ میری پوری پچھلی زندگی کو دھونے کے لیے کافی ہو سکتا ہے. سفیان الثوری فرماتے ہیں, جس نے اپنی عمر کے ساتھ کھیلا, یعنی اپنی عمر کو گنوا دیا, اس نے اپنی کھیتی کے دن ضائع کر دیے, اور جس نے اپنی کھیتی کے دن ضائع کر دیے وہ اپنی فصل کی کٹائی کے دن افسوس کرے گا. تو یہ کھیتی کے دن ہیں, ان کو ضائع نہیں کرنا. اگر ان کو ضائع کر دیا تو پھر اس دن پچھتائیں گے جس دن کھیتی کٹنے کا دن ہوگا. اسی طرح امام ابن القیم فرماتے ہیں, اس دنیا سے جب جاؤ گے تو ایک عجیب واقعہ ہوگا, یا تو تم ایک قید خانے سے چھوٹ جاؤ گے اور اپنے سامنے کھلی فضا پاؤ گے, اللہ مجالنا میں ہوں, یا ابھی تم آزاد پھر رہے تھے اور یہاں سے نکلتے ایک قید خانے میں چلے جاؤ گے. تو ایک قید لازمی ہے, خواہ یہاں کاٹ لو یا وہاں. یہاں پہ جو قید ہے وہ عمل کی ہے اور بندگی کی, اللہ تعالیٰ کی اطاعت کی ہے, اور چند دنوں کی بات ہے. مگر وہاں کی قید بے بسی کی اور جہنم کی قید ہے, جو کبھی نہ ختم ہونے والے دنوں کی قید ہے. اب انسان خود فیصلہ کر لے یہ قید کہاں کاٹنی ہے, یہاں یا وہاں. تو اب یہ راتیں بھی دیکھیں, گنتی کی چند ایک راتیں ہیں جس میں ہم جا کر اتنی عبادت کا اجر لے سکتے ہیں کہ 1000 مہینوں سے بھی زیادہ. تو اس کو معمولی نہیں جاننا. इसके लिए अगर किसी को छुट्टी लेनी पड़े अपने वर्क से तो भी वर्थ है। आपको पता चल जाए कि किसी जगह पे आपको मिलियन डॉलर मिलना है तो आप उसके लिए अपनी जॉब से भी छुट्टी लेने पे तैयार हो जाते हैं। तो ये तो मिलियन डॉलर से कहीं ज्यादा है, इसका बदला तो जन्नत हो सकती है, क्योंकि इतनी ज्यादा इबादत हम वैसे तो नहीं कर सकते। लिहाजा ऐसी रात देके अल्लाह ताला ने हमें एक बहुत बड़ा इनाम दिया, एक अपॉर्चुनिटी दे दी, एक चांस मेरे पास आ गया। तो इन रातों के लिए खसूसी जो हम तैयारी करेंगे उसके ऊपर भी हम बात करेंगे आज, और ये भी कि इन रातों में हमारी प्रायोरिटी क्या होनी चाहिए। प्रायोरिटी क़ियामुल लैल, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क़ियाम करना इन रातों में, तो इसके लिए भी हम अपने आप को इंशाल्लाह ताला तैयार करेंगे। और इन रातों में और इन दिनों में जो जा रहे हैं, सारा दिन में हमने सबसे ज्यादा जो तवज्जो देनी है वो ये है कि हम अल्लाह ताला का जिक्र अपनी जुबान पर जारी रखें, जो सबसे ही आसान इबादत है, सबसे आसान। अल्लाह का जिक्र करने में कोई मुशक्कत नहीं है, चाहे आप ड्राइव कर रहे हैं, चाहे आप किसी जॉब पे हैं, चाहे आप घर के कामों में लगे हुए हैं, चाहे आप सफाई कर रहे हैं या आप कोई और किसी काम में मशगूल हैं, जुबान अल्लाह का जिक्र कर सकती है, बशर्ते कि वो दूसरी बातों से जरा खामोश रहे तो जिक्र हो सकता है। इमाम इब्ने क़य्यिम ने बड़ी प्यारी बात फरमाई है, फरमाते हैं अगर तुम सुन लो फरिश्तों के कलमों की चरचराहट जब वो जिक्र करने वालों में तुम्हारा भी नाम लिखते हैं। सुभान अल्लाह, कि जब फरिश्ते जिक्र करने वालों में ज़ाकिरीन और ज़ाकिरात में मेरा और आपका नाम लिखते हो ना, अगर हम सुन लेना फरिश्तों के कलमों की चरचराहट, तो कहते हैं तो ला इलाहा इल्लल्लाह कहने की तड़प में तुम जान दे दो, इतनी तुम्हें तड़प लग जाए ला इलाहा इल्लल्लाह कहने की। अल्लाह अकबर, अल्लाह अकबर, के इतना बड़ा मकाम है, इतना बड़ा मर्तबा है, इतना बड़ा इंसान को दर्जा मिल सकता है इस जिक्र करने से, इसके तक पहुंचने से, कि एक रिवायत में इमाम इब्ने क़य्यिम फरमाते हैं कि बंदा पहाड़ों जैसी नेकियां लेकर आएगा, लेकिन उसको पता चलेगा कि उसकी बदजुमानी की वजह से उसकी सारी नेकियों का खात्मा हो गया, और पहाड़ों के बराबर गुनाह लाएगा, मगर जिक्र इलाही की कसरत की वजह से, यानी उसकी जुबान ने जो जिक्र किया उसकी वजह से वो सारे गुनाह ढा दिए जाएंगे। तो यानी अगर जिक्र ज्यादा हुआ ना तो गुनाह भी मिट जाएंगे, लेकिन अगर बदजुबानी इसकी जगह हुई तो पहाड़ों जैसी नेकियां भी मिट जाएंगी। तो बेहतर नहीं कि फिर हम कम बोलें और जिक्र ज्यादा करें, कम अज कम इन दिनों में हम अपनी जुबान की बहुत ज्यादा हिफाजत करें। सुफयान सौरी लोगों से मुखातिब होके फरमाते हैं कि अगर तुम्हारी मजलिस में ऐसा शख्स बैठा हो जो तुम्हारी बातें जाके बादशाह तक पहुंचाता हो तो क्या कोई ऐसी बात करोगी जो बादशाह को नाराज करने वाली हो? लोगों ने कहा कभी भी नहीं करेंगे। जैसे आपको पता चल जाए कि अल्लाह ना करेगा कहीं FBI का कोई बंदा बैठा हुआ है, कहीं और कोई सीक्रेट सर्विस के कोई एजेंट्स बैठे हुए हैं, कोई जासूस बैठे हुए हैं, तो आप कोई भी ऐसी बात नहीं करेंगे जो हुकूमत के खिलाफ होगी, या डर के रहेंगे ना, इतना लोग डरते हैं इस बात से। तो इमाम साहब ने फरमाया याद रखो तुम्हारे दरमियान फरिश्ते मौजूद रहते हैं जो तुम्हारी बातें अल्लाह ताला तक पहुंचाते हैं, तो तुम फिर उसके नाराज करने वाली बातें कैसे मुंह से निकाल सकते हो? अल्लाह अकबर। और याद रखें जब कयामत के दिन ना लोगों पर उनके आमाल के अजर के बारे में जो लिखा गया होगा ना, उनके आमाल का अजर, उसके बारे में पर्दा हटाया जाएगा, तो जिक्र से बढ़ के सवाब वाला अमल कोई भी नहीं होगा, इतना बड़ा इसका सवाब होगा। उस वक्त जब लोग ये देखेंगे ना तो उस वक्त कुछ लोग इतने गमगीन हो जाएंगे और कहेंगे हमारे लिए जिक्र से ज्यादा आसान तो कोई चीज थी नहीं, फिर हमने क्यों ना जिक्र की कसरत की। तब उनको ख्याल आएगा कि काश हम दुनिया के अंदर इतना जिक्र कर लेते, इतनी कसरत करते, और आज हमें भी इतना बड़ा अजर मिल जाता, क्योंकि ये तो बहुत ही आसान काम था, ये तो हम बड़े आराम से कर सकते थे, तो फिर क्यों नहीं किया। तो लिहाजा कोशिश करनी चाहिए कि हम अपनी जुबान को सारा दिन, देखिए सुभान अल्लाह कहना कौन सा मुश्किल है, सारा दिन अगर सुभान अल्लाह ही कहते रहे, सारा दिन अगर अस्तग़फिरुल्लाह ही कहते रहे, हमारे गुनाह इतने ज्यादा हैं, हमें तो चाहिए कि हर वक्त हम अस्तग़फिरुल्लाह कहते रहे। हम बस ये सोचते हैं कि थोड़ा इतने से गुनाह पे अल्लाह ताला पकड़ लेगा, थोड़ा इतने से गुनाह पे अल्लाह ताला ने जहन्नुम में डाल देना, और ये सोच के गुनाह करते जाते और गुनाह की संगीनी को नहीं समझते। हालांकि देखें सुभान अल्लाह, अल्लाह अकबर, हम जब ये कहते हैं ना कि थोड़ा इतनी सी बात पे होगा कि हमने अल्लाह ताला के फैसले को अपने हाथ पे लिया हुआ, हमें पता है कि अल्लाह ताला ने किस चीज पे जन्नत में डालना या किस पे जहन्नम में डालना, किस गुनाह पे वो पकड़ लेगा और किस गुनाह को छोड़ देगा, हमें तो नहीं पता। आप देखें कि आप सबने वो रिवायत सुनी होगी कि 99 बंदों का जो कातिल था एंड में क्या हुआ था जब उसने तौबा की थी, सबको वो हदीस पता है। 99 का उसने कत्ल किया था और उसके बाद एंड में 100वां कत्ल भी कर दिया था, क्योंकि एक इबादत गुजार ने उसको कहा तेरी तौबा कभी नहीं कबूल होनी, उसने उसको भी कत्ल कर दिया। लेकिन उसकी तौबा इतनी सच्ची थी, ऐसी सच्ची तौबा थी कि जब उसको एक इबादत गुजार ने कहा कि फलां बस्ती में चला जा वहां तेरी तौबा कबूल होगी, उसके अंदर इतना रिग्रेट था, इतना पछतावा था, इतना वो अपने अंदर ही अंदर इस चीज में घुल रहा था, उसने वो सफर शुरू कर दिया। रास्ते में ही उसको मौत आ गई। अब दोनों तरफ के फरिश्ते आ गए, रहमत के भी और अजाब के भी। रहमत के फरिश्ते कह रहे थे कि देखो इसने तौबा कर ली, लिहाजा हम इसकी रूह लेकर जाएंगे, और अजाब के कहने लगे कि ये देखो तौबा की थी लेकिन अभी तो ये उस बस्ती में भी नहीं पहुंचा, अभी तो उसे दूर था। अल्लाह ताला ने इनको क्या फरमाया था कि नाप लो दोनों तरफ का डिस्टेंस, अगर ये बुरों की बस्ती का करीब था तो फिर अजाब के फरिश्ते इसको लेकर जाए, अगर नेकों की बस्ती के करीब था तो रहमत के फरिश्ते लेकर जाए। तब जानते हैं आपको ये डिस्टेंस जो नेकों की बस्ती के और उसके दरमियान था वो ज्यादा था, वो अभी बुरों की बस्ती से ही निकला था, लेकिन अल्लाह ताला ने जमीन को स्ट्रेच कर दिया, वो बुरों की बस्ती से दूर कर दिया उसको और नेकों की बस्ती के करीब कर दी और रहमत के फरिश्ते उसको ले गए। कितना अल्लाह ताला ने उसके साथ रहमत का मामला फरमाया, उसकी तौबा कितनी सच्ची थी। अभी 100 का कातिल हो गया ये। और दूसरी तरफ मैं आपकी तवज्जो असल में इस बात की तरफ करवाना चाहती हूँ कि आपको वो हदीस भी शायद मालूम हो कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि एक औरत एक बिल्ली की वजह से जहन्नुम में चली गई। उसने क्या किया था, उसने बिल्ली को बांध दिया था और उसको छोड़ा भी नहीं कि वो जाके खुद ही कहीं से कुछ अपने खाने का इंतजाम कर ले, उसको बांधे रखा और भूखा ही उसको मार दिया, तो भूखी रही आखिर मर गई, उसकी वजह से वो औरत जहन्नुम में एंड अप होगी। अब आप देखें एक तरफ इंसानी जान है, 100 जानों का कातिल, इंसान की जाहिर है जिंदगी बहुत कीमती है, काबा से ज्यादा हुरमत है इंसानी जान की, और दूसरी तरफ एक बिल्ली है जो एक जानवर है, और एक ही बिल्ली है, उधर 100 है एक, इधर एक है, उधर इंसान है इधर जानवर है, आपको क्या लगता है किसका जुर्म ज्यादा संगीन है, उसका जो 100 का कातिल हो गया। लेकिन उसके लिए रहमत के फरिश्ते आ गए और ये जहन्नुम में एंड अप हुई। मेरा सवाल आपसे ये है, डिफरेंस क्या था, फर्क क्या था? ये तो आपको बहुत छोटी सी बात लगी कि जब जानवर ही था ना, उसने इसको बांधा, मुंह की मर गई तो क्या हो गया, चलो कुछ ऐसा कोई बड़ी बात तो नहीं हो गई। एक तरफ आपको 100 का कातिल नजर आता है, आपको लगता है कि ये है जिसने कबीरा गुनाह किया और एक जान नहीं ली, 100 की जान नहीं ले ली, तो इसको तो इसके लिए तो जहन्नुम होनी चाहिए और उसके लिए तो कोई जहन्नुम नहीं होनी चाहिए। मेरे और आपके जैसे लोग फैसला थोड़ी कर रहे हैं। क्या फर्क था? दोनों की तौबा में फर्क था। दोनों की तौबा, एक ने तौबा की और ऐसी तौबा की कि वो तड़प गया और वो चल पड़ा उस रास्ते की तरफ, और उसने वो रास्ता पूरा भी नहीं किया था, अल्लाह ताला ने उसकी तौबा कबूल कर, पता नहीं उसने कितने दिल से तौबा की, पता नहीं कितना पछताता होगा। और एक है जिसको कोई फर्क नहीं पड़ा, बिल्ली भूखी मर गई, सो व्हाट, उसने भी सोचा कि कोई बड़ी बात ही नहीं, उसने उसके ऊपर तौबा भी नहीं की, शायद उसके नजदीक कोई बड़ा जुर्म था ही नहीं, कोई ऐसा गुनाह था ही नहीं, तो वो जहन्नुम में एंड अप हुई। अब आप देखें ये है फर्क तौबा करने का, जब इंसान पछताता है और तौबा करता है ना तो बड़े से बड़े गुनाह भी माफ हो सकते हैं, और जब इंसान तौबा को बड़ी चीज ही नहीं समझता और गुनाह करके भी ठंडे पेटों बैठा रहता है और बड़े मुतमईन है कि कुछ ऐसा मैंने कौन सा इतना बड़ा कर दिया जी, इतनी भी तड़पने की मुझे क्या जरूरत है, तो छोटा गुना भी बड़ा बन सकता है, सब छोटे छोटे गुना भी बड़े हो जाते हैं, और हमें तो अपने गुनाहों की लिस्ट ही नहीं पता, हमें तो पता नहीं हम क्या क्या कर चुके हैं। आप देखें जब इंसान को अपने गुनाहों का शऊर आता है ना तो फिर कैसी तब्दीली आती है उसके अंदर। फुज़ैल बिन अय्याज़ जो थे अपने बेटे के लिए बड़ी ही दुआ किया करते थे कि अल्लाह उसको हिदायत दे दे, तो जब अल्लाह ताला ने उसको हिदायत दे दी और वो पलट आया ना तो उसकी तौबा कैसी तौबा थी। फिर देखें कि फुज़ैल बिन अय्याज़ ने देखा कि बेटा बाजार में है, तराजू का है जो पलड़ा जिसके ऊपर वेट रखते हैं ना, एक पे वेट रखते हैं आपको पता है, दूसरे पे सामान रखते हैं, तो जिस पे वेट रखते हैं उस पलड़े को अच्छी तरह से साफ कर रहा था। तो पूछा, बेटा ये क्या कर रहे? बोला, इस पे मिट्टी की गर्द की तह लगी हुई थी। मैंने सोचा कहीं ऐसा ना हो तोलते हुए ये मिट्टी की तह की भी जो वेट है इसकी वजह से कहीं ग्राहक के साथ ना इंसाफी ना हो जाए, उसका हक ना मारा जाए। कि आपने 1 kg का पट्टा रखा और कितनी होगी मिट्टी, एक तह मिट्टी की, एक गर्द की तह का क्या वेट होगा। इतने कॉन्शियस थे कि कहीं ये ना हो कि उसका वजन बढ़ जाए जिस तरफ बट्टा रखा हुआ है, और अल्लाह ताला कयामत के दिन मुझसे सवाल करे कि तुमने इसका हक इतना भी क्यों मारा था। मैं इसलिए इसको साफ कर रहा हूं। अल्लाह हू अकबर। ये होती है जो सच्ची इस्तिग़फ़ार होती है। अल्लाह ताला ने नेकों की ये क्वालिटी बयान की है कुरान में, वबिल अफ़हारी हुम यस्तग़फ़िरून, वो सहरी के बाद तौबा करते हैं क्योंकि उनको चैन ही नहीं आता। जब सब सो जाते हैं तो वो तौबा के लिए खड़े हो जाते हैं, वो इस्तिग़फ़ार करते रहते हैं अल्लाह ताला के आगे। उनको निदामत है, उनको शर्मिंदगी होती है, वो चैन से नहीं बैठते कि अच्छा इतनी दफा तौबा कर ही लिया, माफ तो हो ही गया, माफी हो गई होगी, माफी तो मिल ही चुकी होगी, अल्लाह बड़ा गफूर रहीम है, छोड़ो। इनका बेटा जो था, जब फिर ये उठते थे तो देखते थे कि बेटा उनसे पहले तहज्जुद के लिए खड़ा हुआ है मुसल्ले पे। तौबा करने वाले ऐसे नहीं करते कि उसके बाद वो मुतमईन होकर सो जाए, वो फिर भी इस्तिग़फ़ार करते रहते हैं। उनको कभी चैन नहीं आता कि वो कभी इस चीज से बेनियाज हो जाए कि अब हमें तौबा की जरूरत नहीं, बस वो हमने फलां दिन में पिछले रमजान में कर ली थी ना, तो अब इस रमजान में क्या करने की जरूरत है, इतने बड़े तो नहीं गुनाह किए हमने इस साल, और पिछले तो मिट्टी गए होंगे, तो अब क्या फायदा तौबा करने का, अब क्या तौबा ही किया जाए। नहीं, हमेशा डरते रहते हैं। अल्लाह ताला को वो लोग बहुत पसंद है जो उसका डर रखते हैं। और कुरान करीम में कितनी दफा ये बात आई है ना कि जो अल्लाह ताला से डरने वाले हैं उनके लिए क्या है, जन्नतान है। वलिमन खौफ मकाम रब्बिही जन्नतान, जो अपने रब के आगे खड़े होने से डरा, यानी दुनिया में, वहां पे जाके तो सारे ही थर कांप रहे होंगे, दुनिया में डरा कि मुझे अपने रब के आगे हाजिरी देनी है, उसके लिए 2 जन्नतें अल्लाह ताला ने तैयार कर रखी। ये डर, ये अल्लाह का खौफ जो है ना, ये इंसान के लिए बहुत ही बड़ी कीमती मता है। जिसको अल्लाह ताला का ये डर मिल जाए कि उसके आगे हाजिरी कैसे दूंगा, हिसाब किताब होगा तो मैं कैसे खड़ा होऊंगा, मैं अपने अमाल की क्या जवाबदेही दूंगा, अगर अल्लाह ताला ने मुझसे पूछ लिया कि ये गुनाह क्यों किया तो मैं क्या जवाब दूंगा, ये चीज उसको रुलाती हो, ये चीज उसको खौफजदा करती हो, ये बड़ी नेमत है अगर आपको मिल जाए तो, बहुत बड़ी नेमत है। क्योंकि बहुत सारे दिल इतने सख्त हो जाते हैं कि वो तौबा भी नहीं करते और उनके आंसू भी नहीं आते। तो इंसान को ये सोचना चाहिए कि अगर मेरा अल्लाह नाराज हो गया ना तो मेरे से गलती हो गई, मैं फिसल गया, मैं गुनाहों में पड़ गया, मेरा अल्लाह मुझसे नाराज हो गया, तब भी उसके सिवा मेरा तो कोई और रब है नहीं, मैंने उसी के पास जाना है, उसी को मनाना है, उसी को राजी करना है। तो इंसान ये सोच के बार बार मुसल्ले पे आए, हर रात वो खड़ा हो जाए, और खास तौर पे इन रातों में तो कोई रात ऐसी नहीं होनी चाहिए जो कि हमारी बगैर कयाम किए हुए हो। अगर कभी, वैसे तो हमें रमजान के अलावा भी कोशिश करनी चाहिए कि हम तहज्जुद के लिए जागे उठें। जो लोग नहीं कर सकते या कभी कोई रात रह जाए तो देखें, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स रात को 100 आयात पढ़ ले तो उसके लिए पूरी रात की इबादत का अजर है। तो 100 आयात मैंने गिनी थी, तो अगर आप देखें कितना आसान है 100 आयात, आप सोचते होंगे बहुत ज्यादा है, नहीं, सूरह बय्यना में 30वें पारे में सूरह बय्यना से सूरह नास तक पढ़ ले, 100 आयात से भी ज्यादा हो जाती है। तो 100 आयात पढ़ ले, इतना आसान है 100 आयात पढ़ना, पूरी रात की इबादत का अजर आपके लिए लिख दिया जाता है। तो ये तो हम रमजान के बाद भी कर सकते हैं, लिहाजा इस चीज को अपने लिए लिख लें कि हमने कोशिश करनी है कि हमारी पूरी हर रात का इबादत का अजर हमारे लिए लिखा जाता रहे। और इन दिनों में खास तौर पे सुन्नतों का एहतमाम जरूर करें, जो भी सुन्नतें उन पे अमल करने की कोशिश करें, जितनी भी सुन्नतें आपको पता है, चाहे वो मिसवाक करना हो, चाहे वो पूरे दिन में 12 सुन्नतें नमाज की पढ़नी हो, नमाज के साथ जो फजर से पहले 2 है, फिर उसके बाद जुहर से पहले 4 और बाद में 2, फिर मगरिब के बाद 2, फिर ईशा के बाद 2, ये बहुत आसान है। सिर्फ जोहर की ही है जो 6 हैं, बाकी तो देखें 2-2 ही हैं, तो इतनी मुश्किल नहीं है। اس کے لیے جنت میں محل تعمیر ہوگا. اور دیکھیں ایسا نہیں کہ جس نے ساری زندگی پڑھی اس کے لیے, جس دن آپ پڑھ لیں گے اس کے لیے آپ کے لیے جنت میں محل تیار ہو جائے. تو ہر دن تیار ہوگا, یہ نہیں کہ ایک دفعہ ہوگا تو آپ کہے گی اتنے محل لے کے میں نے کیا کرنا, چلو ایک دن ہی کافی ہے. تو آپ نے جنت میں کتنا عرصہ رہنا ہے, کبھی نہ ختم ہونے والا ٹائم. دنیا میں نہیں انسان چاہتا کہ دیکھیں آپ 10 سال 20 سال 30 سال 40 سال آپ ایک گھر میں رہ لیتے ہیں, کہتے ہیں پرانا ہو گیا, دیکھو اب نئی لوکیلٹی آئی ہے وہاں پہ گھر لیتے ہیں, وہاں پہ اور لیٹسٹ بن رہے ہیں اور ایسے ہیں, پھر آپ اپنا گھر بیچ کے وہاں پہ موو ہو جاتے ہیں, پھر وہاں پہ کچھ عرصہ رہتے ہیں, پھر آگے. ہر دنیا کی تو زندگی ہماری کتنی ہے ہی کتنی, پھر بھی ہم چاہتے ہیں کہ اگلے سے اگلا بہتر سے بہتر گھر ہو. تو جنت میں تو کبھی نہ ختم ہونے والی زندگی, تو کیوں نہ اتنے سارے محل ہوں, کبھی یہاں جائیں کبھی وہاں جائیں, نا ایک ہی گھر میں کیوں رہیں, کبھی خیموں میں ہیں کبھی بالا خانوں میں ہیں کبھی محلوں کے اندر. تو ہر روز آپ اپنے لیے 12 سنتیں کر کے اور پھر پورا کر سکتے ہیں. اور دیکھ لیں, یاد رکھیں آج کا دن اگر گزر گیا نا, تو اب یہ 12 سنتیں دوبارہ آپ پڑھ کے آج کے دن کا محل تو نہیں بنا سکتے نا. اب وہ دن گزر گیا تو گزر گیا, اب اگلے دن ہے کہ آپ بنا سکتے ہیں. تو اگلے دن ایسے نہیں کر سکتے کہ آج چلو میں 24 پڑھ لیتی ہوں کل کی بھی پڑھ لی, وہ نہیں, جو گزر گیا ہو گیا. تو اب اگر زندگی میں نہیں پڑھی تو اب پڑھ کے, تو ہر دن اپنے لیے محل تعمیر کر لیں. اور اس کے بھی علاوہ اگر میں نے آپ کو بتایا تھا کہ اگر آپ 4 سنت ظہر سے پہلے اور 4 ہی بعد میں پڑھ لیں, ویسے تو 2 آپ پڑھتے ہیں, اگر 4 ہی آپ نے پڑھ لی تو ابو داؤد کی روایت میں آتا ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا جو ظہر سے پہلے 4 رکعت پڑھے اور ظہر کے بعد 4 رکعت کی پابندی کرے گا وہ آپ پر حرام کر دیا جائے گا. اللہ اکبر. تو یہ بھی مطلب اچھا ایک وہ ہے کہ آپ 2 کی جگہ کم از کم رمضان میں 4 پڑھ لیں. اور آپ اشراق تو پڑھ ہی رہے ہوں گے, اگر آپ ایک اور کام کر لیں تو آپ کو کتنا بڑا اجر مل سکتا ہے. اور وہ کیا ہے, وہ یہ کہ آپ صلی اللہ علیہ وسلم نے اس شخص کے لیے جو 4 رکعت ظہر کی پڑھے, یعنی یہ جو آپ 4 پڑھ رہے ہیں فرضوں سے پہلے وہ پڑھ لے, اور چاشت کی 4 رکعت پڑھ لے, اس کے لیے جنت میں ایک گھر بنا دیا جائے گا, یہ خوشخبری دیا. تو چاشت کا وقت کب ہوتا ہے, ایک تو وہ ہے جو آپ فجر پہ آپ نے فجر پڑھی اور اس کے بعد آپ سورج نکلنے کے 10 سے 15 منٹ بعد آپ نے اشراق کے 2 نفل چاہے پڑھ لیے تو آپ کو حج اور عمرے کا ثواب ملا. اب مثال کے طور پہ آپ تھوڑی دیر لیٹ گئے, سو گئے, پھر آپ اٹھے, جس چاشت کا ٹائم اصل میں سٹارٹ کب ہوتا ہے, جب سورج نکلنے کے 15 منٹ بعد سے لے کے زوال سے 15 منٹ پہلے تھا, ظہر سے نہیں زوال سے 15 منٹ پہلے تھا. تو یعنی جس وقت سورج ذرا زیادہ نکل آئے وہ چاشت ہے, اگر شروع میں پڑھ لی تو وہ اشراق ہے. اگر تھوڑا لیٹ پڑھتے ہیں نا, جیسے 9 بجے 10 بجے, جس وقت سورج کافی اوپر آ چکا ہوتا, اس وقت سے لے کے زوال سے 15 منٹ پہلے تک کا ٹائم کافی ٹائم ہوتا ہے. اور زوال صرف 12 بجے نہیں ہوتا, ظہر سے پہلے ہوتا ہے, کچھ پہلے ہوتا ہے زوال کا ٹائم. اس وقت آپ اس 15 منٹ پہلے تک یہ ٹائم ختم ہو جاتا ہے, پھر اس وقت آپ نے 4 رکعت پڑھنی ہے تو جنت میں گھر بن جائے گا. تو اس کی بھی ہم پابندی کر سکتے ہیں اور بہت آسان ہے یہ بھی عمل. آج کی جو دعا ہے, یہ دعا کہا جاتا ہے کہ ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ مانگا کرتے تھے یہ دعا, اور چونکہ بہت ہی پیاری دعا ہے اس لیے کیوں نہ ہم بھی اپنی دعاؤں میں اس دعا کو بھی شامل کر لیں. اور میرے خیال ہر ایک کی یہی خواہش ہوگی جو اس دعا میں ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے مانگا. کیا مانگتے ہیں؟ اللہم اجعل خیر عمری آخرہ, اے اللہ میری عمر کا بہترین حصہ, خیر عمری بہترین حصہ میری عمر کا کون سا بنا دینا جو آخری حصہ ہو, وخیر عملی خواتمہ, اور میری زندگی کا بہترین عمل جو ہے وہ آخری عمل کو بنا دینا. اور آپ کو پتا ہے نا, انما الاعمال بالخواتیم, اعمال کا دار و مدار ان کے اینڈ پہ ہے. اگر ساری زندگی نیکیاں کرتے رہے لیکن اینڈ میں جا کے مستغفر اللہ نہ کرے برا کر دیا تو ساری زندگی کی نیکیاں ضائع. تو بیسٹ عمل آخری عمل بنا دینا. وخیر ایامی یوم القاف فی, اور میرا بہترین دن وہ بنا دینا یوم القاف فی, کہ جس دن میری تجھ سے ملاقات ہو, یعنی اللہ تعالی سے ملاقات کا دن وہ میری زندگی کا بیسٹ ڈے ہو جائے. کیونکہ کچھ لوگوں کے لیے وہ دن بڑی خوشی کا ہوگا, ان کے چہرے چمک رہے ہوں گے, और कुछ के लिए वो दिन इंतहाई रंज का होगा, क्योंकि कुछ करके नहीं आए होंगे। वजूहु यौमइज़िन बासिरा भी है, अब वजूहु यौमइज़िन नाज़िरा भी है। तो कुछ चेहरे रोशन होंगे, कुछ खुश होंगे, खुशी से तमतमा रहे होंगे, और कुछ गम से स्याह होंगे। तो अल्लाह ताला से हम यही दुआ करते हैं कि अल्लाह ताला वो हमारी जिंदगी का बेहतरीन दिन बना देना, हम इतने खुश हों उस दिन। और जो आज का जिक्र है, ये वो जिक्र है कि अगर आप इस जिक्र को करके फिर कोई दुआ करेंगे तो इंशाल्लाह दुआ कबूल होगी। तो ये भी मसनून अज़कार में से एक जिक्र है जिसमें अल्लाह ताला की तौहीद बयान की गई है। और ये जिक्र क्या है, अल्लाहुम्मा इन्नी अस्अलुका बिअन्नका अंतल्लाहु ला इलाहा इल्ला अंतल अहदुस समद अल्लज़ी लम यलिद वलम यूलद वलम यकुल लहू कुफुवन अहद। अब देखें, आदि तो ये दुआ जिक्र सूरह इखलास पे ही मुश्तमिल है। और पहले क्या, अल्लाहुम्मा इन्नी अस्अलुका बिअन्नका, अल्लाह मैं तुझसे सवाल करता हूँ इसलिए कि तू ही है, अंत अल्लाह तू अल्लाह है, ला इलाहा इल्ला अंत, तेरे सिवा कोई इलाह है ही नहीं, अल अहद समद तू अहद है और समद बेनियाद, अल्लज़ी लम यलिद वलम यूलद वलम यकुल लहू कुफुवन अहद। तो जब आप अल्लाह ताला की तौहीद बयान करके उससे कुछ मांगते हैं कि अल्लाह तू ही है मेरा अल्लाह और तू ही है इलाह, तेरे सिवा कोई इलाह नहीं, इसलिए तेरे से ही सवाल करती हूं, तो अल्लाह ताला उस दुआ को कबूल फरमाता है। तो ऐसे तमाम अज़कार को लिख लें कि जिनके बाद दुआएं कबूल होती हैं। और आज पूरी तैयारी के साथ रात के सेशन में हमारे साथ शामिल हूँ। आज हमारा सेशन पहले से शुरू हो जाएगा, आप टाइमिंग देख सकते हैं फ्लायर पे इंशाल्लाह ताला। तो हम आज आपसे रात में मुलाकात करेंगे, अभी तक तो हमारा दिन में सेशन होता था, तो दिन में अब सेशन नहीं होगा। जब रात को आप तैयारी करें तो मगरिब से ही, चूंकि आज भी लैलतुल कदर हो सकती है, तो मगरिब के बाद आपने गुसल करना है, खुशबू लगानी है जैसे सलफ सालेहीन करा करते थे। अगर आपने घर में रहना है, खवातीन ने मर्द है तो वो खुशबू लगा के मस्जिद जा सकते हैं, अच्छे कपड़े पहने, खुद को तैयार करें रात की इबादत के लिए ताकि नींद ना आए, इफ्तारी को भी जरा हैवी ना करें कि नींद आने लगे, कम खाते थे हमारे असलाफ और गुसल करते थे, तो उनके तरीके को ही देखते हुए हम ताकि एक्स्ट्रा फ्रेश हो उसके साथ आप अपनी तैयारी करें और दिन के वक्त ही अपनी जगह मुकर्रर कर लें कि कहाँ पे मैंने रात को अपनी इबादत करनी है, और वहीं पे अपना जानमाज, अपनी सारी चीजें, अपना कुरान करीम, अपनी दुआओं की किताब सब वहीं पे होने चाहिए ताकि आपको बार बार उठ उठ के जाना ना पड़े। आपने कुछ अपने लवाजमात रखने हैं, कोई कॉफी चाय तो वो भी वहीं पे हो, और सिर्फ आप उस कमरे से निकलें तो उस वक्त निकलें जिस वक्त आपने वुजू करना है, बाथरूम यूज करना है, उसके अलावा ना जाएं। और कोशिश करें ये कमरे वो हों जो आप चूज करें, वो हों जिसमें बिस्तर ना हो, क्योंकि आप बिस्तर को देख देख के फिर इंसान जो है ना वो सोचता है कि मैं थोड़ी देर लेट ही जाऊं। और इसी तरह कपड़े भी वो ना पहने कि जो आप नाइट सूट के तौर पे पहनते हैं, कि सोने का टाइम नहीं है, ये जागने का टाइम है, ये स्पिरिचुअल फिटनेस का टाइम है, ये एग्जर्शन का टाइम है। तो इसके लिए खुद को तैयार करें कि दिन में मैंने अपने आप को तैयार करना है रात की इबादत के लिए। दिन के वक्त भी अपने कान, आंखें और जुबान, इन पे गार्ड्स बिठा दें कि ना मैंने बुरा सुनना है, ना मैंने बुरा देखना है, ना मैंने बुरा बोलना है, ताकि अल्लाह ताला मुझे तौफीक दे दे कि मैं रात को जागूं और मैं इबादत अच्छी कर सकूं। जो कान सुनेंगे, जो आंखें देखेंगे, जो जुबान बोलेगी, उसका दिल पे इफेक्ट होगा, दिल सख्त होगा, दिल में कोई और ख्यालात और बातें होंगी तो ये तौफीक भी फिर नहीं मिल पाती जब दिल मरीज हो जाता है। तो इसलिए अपने दिल को बचाने के लिए इन रास्तों को साफ रखिएगा ताकि दिल अच्छे तरीके से अल्लाह ताला की इबादत कर सके। और फोकस्ड होके हमने इंशाल्लाह इबादत करनी है। हम नमाज का भी हमने सारा सीखा है, उसी तरह से हमने अपने क़याम को करना है, और जो बातें हमने नमाज की सीखी हैं उनको जहन में रखना है। और जैसे मैंने आपको पहले भी कहा था कि माइंडफुलनेस बहुत जरूरी है कि जब हम खड़े हैं अल्लाह ताला के आगे तो हमारा जहन वहां पे हो, अगली बात को नहीं सोचना कि इसके बाद मैंने ये करना है, इसके बाद ये। अक्सर हमारी नमाज में खुशू इसलिए मुतासर होता है कि हम ये सोच रहे थे कि इसके बाद मैंने ये काम करने हैं। तो कामों से खुद को दिन में फारिग कर लें, कोई काम ऐसा नहीं होना चाहिए जो आपने रात के लिए उठा के रखा हुआ कि उस वक्त मैं कर लूंगी, नहीं, आपने बस अपने आप को मुसल्ले के साथ जोड़ देना है रात में। तो इसके लिए तैयारी करनी है, और तैयारी दिन में ही आपकी शुरू हो जाएगी, रात को जाके नहीं करनी, तैयारी दिन में करनी है ताकि रात आसान हो, और अल्लाह ताला से दुआएं करते रहना है कि मुझे अल्लाह ताला लैलतुल कदर की इबादत नसीब फरमा देना। अल्लाह ताला हम सबसे कबूल फरमाए, अल्लाह ताला इस इबादत को हमारे आमाल नामे में बहुत बढ़ा चढ़ा के लिख दे, अल्लाह ताला इसका अजर हमारे लिए महफूज कर ले और हमारे लिए बहुत आसानी कर दे, और हमसे कोई ऐसा काम ना हो कि जिससे कहीं हमारी ये इबादत मुतासिर हो। سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
دعاؤں اور اذکار کی اس سیریز کا سلسلہ آپ کے لیے پیش کیا جا رہا ہے الرحمہ اسلامک انسٹیٹیوٹ کی طرف سے. استاذہ نجیہ ہاشمی کی مزید آڈیو سننے کے لیے آپ ہماری ویب سائٹ کو وزٹ کر سکتے ہیں www.arrahma.org. انشاءاللہ کل آپ کے ساتھ نئی دعا اور ذکر کے ساتھ حاضر ہوں گے.
You are listening to WTOR 770 AM, Youngstown, Toronto.
اس رمضان میں اوپن مائک کیفے اینڈ کوزین لے کر آئے ہیں شاندار افطار ڈنر بفے. 25 پلس ڈشز صرف $25 پر پرسن. چلڈرن انڈر 7 ایئرز اونلی $10. انجوائے کریں ورائٹی آف کری آئٹم، بریانی، کڑاہی، باربیکیو، ویجیٹیبل ڈشز، فروٹس، سیلڈز اور سویٹ ڈشز. رمضان میں افطار ڈنر بفے یا کیٹرنگ کے لیے صرف اوپن مائک کیفے اینڈ کوزین، 1310 دندہ اسٹریٹ، یونٹ 3، مسیساگا. کال 416-626-6800.
کون کہتا ہے کہ انشورنس کمپنیاں وقت پر کلیم ادا نہیں کرتی؟ ایک اور مسکنسپشن کہ لائف، کریٹیکل النس، ڈسیبلٹی یا پھر ٹریول انشورنس بہت مہنگی ہیں. نہیں صاحب، آپ ایک بار انشور پرو کے فضل ودود سے بات کیجیے گا. 28 ایئرز آف انڈر رائٹنگ ایکسپیرینس اینڈ 2 ایئرز ان دا فیلڈ. لائف، کریٹیکل النس، ڈسیبلٹی، ٹریول انشورنس، ہر انشورنس کے معاملے کے لیے فضل ودود آف انشور پرو. 905-607-5000. 905-607-5000.
آپ سن رہے ہیں رمضان المبارک کی خصوصی نشریات ریڈیو ساز آواز 770 AM پر. ہمارے لائیو 24 گھنٹے کی نشریات کو دیکھنے اور سننے کے لیے وزٹ کیجیے eawaz.com. ڈاؤن لوڈ کیجیے ہماری فری eawaz آفیشیل ایپ اینڈرائڈ اور ایپل پر. ہماری نشریات کو اپنے لوکل فون پر سننے کے لیے ڈائل کیجیے 6478724900. اب وقت ہوا چاہتا ہے رمضان کے حوالے سے ایک خصوصی پروگرام شہر الرمضان کا، مقررہ ڈاکٹر فرحت ہاشمی.
شهر رمضان الذي انزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان.
نحمده ونصلي على رسوله الكريم، اما بعد، فاعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ناظرین، پروگرام شہر رمضان کے سلسلے میں آپ کی خدمت میں حاضر ہوں. گزشتہ پروگرام میں ہم نے بات کی تھی آخری عشرے پر اور اس کی خاص عبادت یعنی اعتکاف کے موضوع پر. آخری عشرے کی ایک اور خاص خصوصیت یہ ہے کہ اس میں ایک ایسی رات ہے جو ہزار مہینوں سے زیادہ بہتر ہے، یعنی اس رات کا عمل ہزار مہینوں کی عبادت سے زیادہ بہترین عمل ہے. یعنی ایک شخص اگر ہزار مہینے عبادت کرتا رہے اور دوسری طرف اس کو اگر یہ رات نصیب ہو جائے تو اس کی خوش قسمتی کے کیا کہنے، کیونکہ اس ایک رات میں وہ جو کچھ کرے گا وہ اس کی اس ساری عبادت سے زیادہ افضل ہوگا. قرآن مجید میں اللہ سبحانہ وتعالی نے ایک پوری سورت اس رات کے بارے میں نازل فرمائی ہے، سورۃ القدر. اللہ تعالیٰ فرماتے ہیں، انا انزلناہ فی لیلۃ القدر، بے شک ہم نے اس کو یعنی قرآن مجید کو لیلۃ القدر میں اتارا. وما ادراک ما لیلۃ القدر، اور تم کیا جانو کہ لیلۃ القدر ہے کیا؟ لیلۃ القدر خیر من الف شہر، لیلۃ القدر ہزار مہینوں سے زیادہ بہتر ہے. گویا اس رات کی فضیلت اس بنا پر بھی ہے کہ اس میں قرآن مجید نازل کیا گیا. قرآن مجید سب سے عظیم ہستی کی طرف سے آیا، یعنی اللہ سبحانہ وتعالی کا کلام. سب سے بہترین انسان یعنی محمد صلی اللہ علیہ وسلم پر نازل کیا گیا، سب سے بہترین مہینے رمضان میں نازل کیا گیا، سب سے بہترین رات یعنی لیلۃ القدر میں نازل کیا گیا، کہ اس ایک رات کا عمل ہزار مہینوں سے زیادہ بہتر ہے، اور مزید یہ کہ تنزل الملائکۃ والروح فیہا، اس میں فرشتے اترتے ہیں، ملائکہ اترتے ہیں اور روح یعنی جبریل امین اترتے ہیں، سلام ہی حتی مطلع الفجر، یہ رات سراسر سلامتی کی رات ہے یہاں تک کہ فجر طلوع ہو جائے، اتنی خوبصورت رات، اتنی بہترین رات، اتنی خیر و برکت اور بھلائیوں سے معمور رات، کیا ہم اس کا انتظار نہیں کریں گے، کیا ہم اس کو پانے کی کوشش نہیں کریں گے اور اس کے لیے مزید طلب اور تڑپ بڑھائیں گے نہیں، خوش قسمت ہے وہ جو اس رات کی بھلائی پا گیا اور بدقسمت ہے وہ جو اس رات کی خیر سے محروم رہ گیا، اس لیے ہمیں آج سے ہی اس بات کا تہیا کر لینا چاہیے کہ انشاءاللہ ہم آخری عشرے کی سب راتوں میں عبادت کریں گے اور پچھلے دو عشروں کی نسبت زیادہ کریں گے، تاکہ ہم اس رات میں نیک عمل کر کے اپنے نام اعمال کو بہتر بنا سکیں۔ اس رات کی تلاش میں اگر پورا عشرہ بھی عبادت کرنا پڑے تو کوئی مشکل کام نہیں، کوئی گھاٹے کا سودا نہیں، بلکہ نفع ہی نفع ہے، کیونکہ یہ رات جو خیر و برکت کی رات ہے، جس کو مل گئی اس کی خوش قسمتی کا کیا ٹھکانا، لیکن یہ خوش قسمتی اس کے لیے ہے جو اس کی طلب رکھے، اس کے لیے بھاگ دوڑ کرے، اس کے انتظار میں رہے، اس کا شوق رکھے۔ یہ رات جس میں فرشتے اترتے ہیں، اس کے بارے میں نبی صلی اللہ علیہ وسلم نے مزید وضاحت کی، فرمایا حضرت ابو ہریرہ سے روایت ہے کہ ان الملائکۃ تلک اللیلۃ فی الارض اکثر من عدد الحصا، بلا شبہ اس رات کو زمین میں فرشتوں کی تعداد کنکریوں سے بھی زیادہ ہوتی ہے۔ اور پھر فرشتے جب اترتے ہیں تو ایک خاص قسم کا ماحول پیدا ہو جاتا ہے، ہر طرف نیکی کا دور دورہ ہوتا ہے، ایک خاص روح ہوتی ہے اس رات میں، اس لیے ہم سب کو اس سے بھرپور فائدہ اٹھانا ہے، کیونکہ ایک اچھا عمل ہزار ماہ کے عمل سے بہتر ہے۔ حضرت انس سے روایت ہے کہ رمضان آیا تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ان ھذا الشہر قد حضرکم وفیہ لیلۃ خیر من الف شہر من حرمها فقد حرم الخیر کلہ ولا یحرم خیرها الا محروم، کہ لوگوں یہ مہینہ جو تم پر آیا ہے اس میں ایک ایسی رات ہے جو ہزار مہینوں سے بہتر ہے، جو شخص اس سے محروم رہا وہ ہر بھلائی سے محروم رہا، اس رات کی سعادت سے صرف بد نصیب ہی کو محروم کیا جاتا ہے، یعنی حقیقی معنوں میں بد نصیب وہ ہے جو اس رات کی عبادت سے محروم رہے، اس رات کی خیر سے محروم رہے۔ لیلۃ القدر آخری عشرے کی کوئی بھی رات ہو سکتی ہے، لیکن نبی صلی اللہ علیہ وسلم نے خاص طور پر طاق راتوں میں اسے تلاش کرنے کا حکم دیا ہے۔ ابن عمر کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا التمسوها فی العشر الاواخر یعنی لیلۃ القدر فان ضعف احدکم او عجز فلا یغلبن علی السبع البواقی۔ صحیح مسلم کی اس روایت کا معنی ہے کہ رمضان کے آخری عشرے میں شب قدر تلاش کرو، پھر اگر تم میں سے کوئی کمزوری دکھائے یا عاجز ہو جائے تو آخری سات راتوں میں سستی نہ کرے، یعنی نبی صلی اللہ علیہ وسلم نے اس کو اور شارٹ لسٹ کر دیا، پہلے 10 راتوں کا بتایا پھر آخری سات راتوں کی طرف توجہ دلائی۔ اس رات کا قیام گناہوں کی بخشش کا ذریعہ ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا من قام لیلۃ القدر ایمانا و احتسابا غفر له ما تقدم من ذنبه، جس نے لیلۃ القدر میں ایمان اور احتساب یعنی ثواب کی نیت سے قیام کیا اس کے پچھلے تمام گناہ معاف کر دیے جائیں گے۔ اس سے یہ بات بھی پتہ چلتی ہے کہ اس رات کی سب سے افضل نیکی قیام کرنا ہے، یعنی اللہ تعالیٰ کے حضور کھڑے ہو کر زیادہ سے زیادہ قرآن مجید پڑھنا یعنی نماز کی حالت میں یا سننا ہے۔ اسی طرح اس رات میں شور ہنگامے، لڑائی جھگڑے، فضول اور لغو گفتگو سے بھی پرہیز کرنا چاہیے۔ عام طور پر ہوتا یہ ہے کہ جب لوگ مساجد میں اکٹھے ہوتے ہیں یا کچھ گھروں میں اکٹھے ہو کر اجتماعی طور پر قیام اللیل کا اہتمام کرتے ہیں تو پھر بعض اوقات تھکاوٹ ہونے کی صورت میں چائے کا دور چلتا ہے یا پھر گفتگو شروع ہو جاتی ہے, تو ہو سکتا ہے کہ وہی دعا کی قبولیت کا وقت ہو. اس لیے پوری رات میں انسان اپنے آپ پر خوب چیک رکھے, نظر رکھے کہ وہ عبادت کے سوا کسی اور چیز کی طرف دھیان نہ دے, اگر کوئی اور کر رہا تو اس کو بھی سمجھائے. اس سلسلے میں ایک حدیث ہے, عبادہ بن سامد سے مروی ہے کہ نبی صلی اللہ علیہ وسلم ہمیں شب قدر کی خبر دینے کے لیے تشریف لا رہے تھے کہ دو مسلمان آپس میں جھگڑا کرنے لگے. اس پر آپ صلی اللہ علیہ وسلم نے فرمایا, میں آیا تھا کہ تمہیں شب قدر بتا دوں, لیکن فلاں اور فلاں نے آپس میں جھگڑا کر لیا, بس اس کا علم اٹھا لیا گیا اور امید ہے کہ تمہارے حق میں یہی بہتر ہوگا. اس حدیث میں دو باتیں پتہ چلتی ہیں. ایک تو یہ کہ مسلمانوں کا باہم لڑائی جھگڑا فتنہ فساد ان کو بہت سی خیر سے محروم کر دیتا ہے. ایک اور حدیث کے مطابق فساد اور باہمی تعلقات کی خرابی دین کو مونڈ دینے والی ہے, یعنی دین کا صفایا کر دیتی ہے. وہاں کوئی ایمان اور تقوی اور خیر بھلائی باقی نہیں رہتی جہاں لوگوں کے درمیان باہم تعلقات اچھے نہیں ہوتے. اور یہاں ہم دیکھتے ہیں کہ نبی صلی اللہ علیہ وسلم اسپیسیفکلی یہ بتانے کے لیے آئے کہ کون سی رات لیلۃ القدر ہوگی تاکہ لوگ اس میں پوری طرح عبادت کر سکیں, لیکن لڑائی جھگڑے کی وجہ سے وہ علم آپ سے اٹھا لیا گیا. لیکن آپ نے یہ فرمایا کہ اسی میں بھلائی ہوگی. اس سے ہمیں ایک اور بات بھی پتہ چلتی, اور وہ یہ کہ نبی صلی اللہ علیہ وسلم انتہا درجے کی مثبت سوچ رکھتے تھے. وہ ہر اس موقع پر جہاں کوئی شخص پریشان ہو کر کام چھوڑ سکتا ہے یا ڈپریشن میں جا سکتا ہے, آپ اس موقع پر بھی ہمیشہ یہی بتاتے کہ اس میں بھی بھلائی ہے, اس میں بھی خیر ہے. اور ہم اگر غور کریں تو خیر نظر بھی آتی ہے. وہ یہ کہ اگر ہمیں یہ پتا ہوتا کہ فلاں ایک رات لیلۃ القدر ہے, مثلا بعض لوگ جیسے کہتے ہیں 27ویں کی رات یا کوئی اور رات, تو پھر ہم صرف عبادت اسی رات میں کرتے. اب چونکہ پتا نہیں کہ کون سی رات ہے, تو اس ایک رات کو تلاش کرنے کے لیے ہم اور بھی بہت سی راتوں میں عبادت کر لیتے ہیں, جو یقینی طور پر ثواب اور اجر کا کام ہے. لیلۃ القدر اگرچہ یہ نہیں پتا چلتا کہ کون سی رات ہے, لیکن اس کی کچھ علامات ہمیں بتائی گئی ہیں. وہ علامات کیا ہیں؟ احادیث کی روشنی میں دیکھیے, نبی صلی اللہ علیہ وسلم نے فرمایا, شب قدر کی صبح کو سورج کے بلند ہونے تک اس کی شعاع نہیں ہوتی, وہ ایسے ہوتا ہے جیسے تھالی, یعنی سورج نظر تو آتا ہے لیکن اس کی شعائیں نہیں نظر آتی, یعنی سورج کا رنگ ایک طرح سے مختلف ہوتا ہے. ایک اور روایت میں آتا ہے, حضرت ابو ہریرہ سے روایت ہے کہ ہم نے رسول اللہ صلی اللہ علیہ وسلم کے پاس شب قدر کا ذکر کیا تو آپ نے فرمایا, تم میں سے کون اسے یاد رکھتا ہے؟ اس میں جب چاند نکلتا ہے تو ایسا ہوتا ہے جیسے بڑے تھال کا کنارہ. یعنی اس کو بھی آپ نے تھال سے تشبیہ دی, لیکن کنارہ اس لیے کہ آخری راتوں میں چاند پورا نہیں رہتا, ایک کنارے کی طرح رہ جاتا ہے. اسی طرح ابن عباس سے مروی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, شب قدر آسان اور معتدل رات ہے جس میں نہ گرمی ہوتی ہے اور نہ سردی. اس صبح کا سورج اس طرح طلوع ہوتا ہے کہ اس کی سرخی مدھم ہوتی ہے, یعنی سورج کی ایک نشانی بتائی گئی, لیکن ظاہر ہے کہ وہ تو جب رات گزر جاتی ہے پھر ہی نظر آتا ہے. اس لیے اس پر نہیں رہنا چاہیے کہ فلاں رات تھی یا فلاں رات تھی, توجہ اس پر رہنی چاہیے کہ ہمیں ہر رات سے کس طرح فائدہ اٹھانا ہے. ایک اور روایت میں آتا ہے, حضرت زر سے روایت ہے, انہوں نے کہا کہ میں نے ابی ابن کعب کو یہ فرماتے ہوئے سنا, ان سے کہا گیا کہ حضرت عبداللہ بن مسعود فرماتے ہیں کہ جو آدمی سارا سال قیام کرے وہ لیلۃ القدر کو پہنچ گیا. حضرت ابی فرمانے لگے کہ اللہ کی قسم جس کے سوا کوئی معبود نہیں, وہ شب قدر رمضان میں ہے, وہ یقین کے ساتھ قسم کھاتے ہیں, اللہ کی قسم بے شک میں جانتا ہوں وہ کون سی رات ہے. یہ وہی رات ہے جس میں اللہ کے رسول صلی اللہ علیہ وسلم نے ہمیں قیام کا حکم دیا. اس رات کی صبح 27 تاریخ تھی اور اس کی علامت یہ تھی کہ سورج طلوع ہوا تو اس کی سفیدی میں شعاع نہ تھی. اور یہ ہو سکتا ہے کہ اس سال 27ویں رات ہو, لیکن یہ ضروری نہیں کہ صرف 27ویں رات ہی شب قدر ہو. ام المومنین حضرت عائشہ کہتی ہیں کہ میں نے پوچھا اے اللہ کے رسول صلی اللہ علیہ وسلم، اگر میں شب قدر پالوں تو اس میں کیا کہوں، یعنی کون سی خاص دعا مانگوں؟ آپ نے فرمایا کہو اللہم انک عفو کریم تحب العفو فاعف عنی، اے اللہ تو معاف کرنے والا ہے، کرم فرمانے والا ہے، معاف کرنے کو پسند کرتا ہے، پس تو مجھے معاف کر دے۔ اس سے یہ پتہ چلتا ہے کہ اس رات بھی زیادہ سے زیادہ اللہ سبحان و تعالی سے بخشش کی دعا کرنی چاہیے، معافی اور درگزر کی دعا کرنی چاہیے۔ اس کے علاوہ انسان قرآن مجید کی تلاوت کر سکتا ہے، اگر خواتین نماز نہ پڑھ سکیں تو ذکر اذکار کر سکتی ہیں، تسبیحات کر سکتی ہیں، اپنی غلطیوں کی معافی مانگ سکتے ہیں ہم سب، کیونکہ اللہ تعالیٰ بندے کی توبہ سے خوش ہوتے ہیں۔ ایک حدیث میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا ایک آدمی گناہ کرتا ہے، پھر کہتا ہے کہ اے اللہ میرا گناہ معاف کر دے، تو اللہ تعالیٰ فرماتا ہے کہ میرے بندے نے گناہ کا کام کیا اور اسے علم ہے کہ اس کا کوئی رب بھی ہے جو گناہوں کو معاف فرماتا ہے اور ان پر مواخذہ کرتا ہے، میں نے اپنے بندے کو معاف کر دیا۔ یعنی اللہ تعالیٰ اس بات سے خوش ہوتے ہیں کہ بندہ اللہ تعالیٰ سے معافی کی دعا مانگے۔ پھر اللہ تعالیٰ بخشش کا وعدہ بھی کرتے ہیں۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ شیطان نے اللہ عز و جل سے کہا مجھے تیری عزت اور جلال کی قسم، میں تیرے بندوں کو اس وقت تک گمراہ کرتا رہوں گا جب تک ان کے جسم میں روح رہے گی، یعنی جب تک وہ فوت نہیں ہو جاتے۔ اور اللہ تعالیٰ نے فرمایا مجھے اپنی عزت اور جلال کی قسم، جب تک وہ مجھ سے معافی مانگتے رہیں گے میں بھی انہیں معاف کرتا رہوں گا، یعنی اللہ تعالیٰ کو معاف کرنا پسند ہے۔ اس لیے خصوصی طور پر لیلۃ القدر میں اپنے گناہوں کی معافی مانگنی چاہیے، کیونکہ اس میں قبولیت کی گھڑیاں ہوتی ہیں۔ اور استغفار کا فائدہ یہ بھی ہے کہ انسان عذاب سے محفوظ رہتا ہے۔ قرآن مجید میں آتا ہے کہ اللہ تعالیٰ ان کو عذاب نہیں دیں گے جب تک وہ استغفار کرتے رہیں گے۔ کوئی بھی انسان یا قوم اپنی کوتاہیوں، غفلتوں، گناہوں کی وجہ سے اللہ تعالیٰ کو ناراض کر دیتی ہے، لیکن اللہ تعالیٰ رب الرحیم ہے، غفور الرحیم ہے، وہ اپنے بندوں کو معاف کر دیتے ہیں۔ لہذا اس موقع پر ہمیں انفرادی توبہ کے علاوہ اجتماعی توبہ بھی کرنی چاہیے۔ قرآن مجید میں اللہ تعالیٰ فرماتے ہیں وَتُوبُوا إِلَى اللَّهِ جَمِيعًا أَيُّهَا الْمُؤْمِنُونَ، اے مومنوں سب مل کر اللہ سے توبہ کرو، اللہ تعالیٰ معاف فرمانے والا ہے، خواہ انسان کے گناہ آسمان کی بلندیوں تک ہی کیوں نہ پہنچ جائے۔ اور آپ صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا کہ جو آدمی یہ بات پسند کرتا ہے کہ اس کا اعمال نامہ اسے خوش کر دے تو وہ کثرت سے استغفار کیا کرے۔ ایک اور روایت میں آتا ہے خوشخبری ہے اس کے لیے جو اپنے نامہ اعمال میں بکثرت استغفار پائے۔ اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں یہ رات نصیب فرمائے اور ہمارے گناہوں کی بخشش فرما دے اور اپنی رحمتوں کا نزول ہم سب پر کرے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
شهر رمضان الذي أنزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان۔
You're listening to WTOR 770 AM Youngstown Toronto۔
ایشین فوڈ سینٹر دیا ساریا ہی لوکیشن تے 12 مارچ تو 23 مارچ تک لگ چکی ہے سکھ نیو ایئر اتے ہولی سیل۔ وی پونڈ سورن ملٹی گرین آٹا 8.99، 300 گرام ہیپی پنیر 4.29، 2 پونڈ واگ بکری ٹی 10.99، 4 پونڈ ایشین کالا چنا 5.99۔ اس تو علاوہ تازے پھل فروٹ سبزیاں دالا انڈیا والے پانڈے سارا کچھ انڈر ون روف ہی ملتا ہے۔ سکھ نیو ایئر اتے ہولی سیل ایشین فوڈ سینٹر دی ساریا ہی لوکیشن تے۔ کال ایٹ 416-740-3262۔
Assalamu alaikum. This is Imam Yusuf Badat. Our elderly deserve care rooted in dignity and faith. Muslim Welfare Canada's long-term care facility will provide halal meals, dementia support, and compassionate nursing, all within an Islamic environment. Become a monthly supporter or make a one-time donation to provide this crucial service. Kindness to parents is an act of perpetual charity. Honor our elders today. You can donate online at mwcanada.org or call 866-754-3111.
You are listening to WTOR 770 AM, Youngstown, Toronto.
सैच कुटियोर और नेशनल ज़कात फाउंडेशन पेश करते हैं जश्न चांद रात GTA में पहली दफा चांद रात सूफी कॉन्सर्ट जहां हम मनाएंगे चांद रात एक सूफियाना अंदाज के साथ चांद रात की खुशियां डबल हो जाएंगी डिजाइनर कपड़े ज्वेलरी जूते चूड़ियां फूड कोर्ट और बहुत कुछ सब एक ही जगह रेड रोज कन्वेंशन सेंटर मिसिसागा ईद का जश्न शुरू होता है यहां स्पॉन्सरशिप्स और डिटेल्स के लिए अभी कॉल करें 416-520-1372 मत भूलिए जश्न चांद रात
ट्रैकिंग वाले वीरो ध्यान नाल सुनो ट्रक जिद्दां दा भी चलाउंदे हो मैनुअल जा ऑटोमैटिक क्विक ट्रक ल्यूब चेते आही ना रखियो ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लॉ जी तीजी लोकेशन भी खोलती है एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी आहो जी कोई अपॉइंटमेंट नहीं ड्राइव थ्रू फैसिलिटी एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप 519-622-0660 या quicktrucklube.com QTL बिकॉज़ वी केयर
ماضی سے حال خواب سے تعبیر تک مرض سے تشخیص
انور صاحب ٹھیک ہو جائیں گے
دوا سے علاج تک آپ ہمارے ساتھ ہیں
اپنی زکات اور عطیات سے انڈس ہاسپٹل کا ساتھ دیجیے اور لاکھوں مریضوں کا مفت اور معیاری علاج ممکن بنائیں
For donations, visit indushospital.ca.
अपनी कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है
ओ फिर बने भी क्यों ना क्योंकि बेडरूम सेट सोफा सेट मैट्रेसेस डाइनिंग टेबल डेकोरेटिव आइटम्स गल कीजी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज
142 कैनेडी रोड ब्रैम्पटन 9058747171
मेरी पूरे साल की सेविंग $400 हुई है
मेरी सेविंग $350
मेरी सेविंग सिर्फ $100
और मेरी सेविंग सबसे ज्यादा हुई है मैंने सेव किए हैं $1,775
क्या चमत्कार किया मुझे भी गुर सिखाओ ना
भाई बात सादा सी है हमारे पास 2 गाड़ियां और 1 घर है और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह ने आप भी अपनी गाड़ी और घर की इंश्योरेंस में खूब सेविंग कर सकते हैं टर्म एंड कंडीशन अप्लाई ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह 6472903773
770 AM دی نشریات سنن تے حالات حاضرہ تو با خبر رہن دے واسطے نیوز انفارمیشن انالیسس الیکٹرک گڈیاں دے وچ ای آواز آفیشل ایپ یا ساڈی ویب سائٹ eawaz.com لوکل نمبر 647872 4900